الحمد لله رب العالمين الصلاة والسلام على خاتم النبيين أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الذين يؤمنون بالغيب ويقيمون الصلاة ومما رزقناهم ينفقون جو بے دیکھی چیزوں پر ایمان لاتے ہیں یہ بے دیکھی چیزیں کیا ہیں یہ اصل میں اس کے لیے جو لفظ قرآن پاک میں ہے غیب وہ اصل میں وہ تمام چیزیں ہیں جو جس کا تعلق ایمان کے ساتھ ہے مشاہدے کے ساتھ نہیں ہے مثلا جنت ہے ہم نے نہیں دیکھا ہمارے ایمان ہے دوزخ نہیں دیکھا ہمارا ایمان ہے فرشتوں کو نہیں دیکھا ہمارا ایمان ہے کتابیں ہمارے سامنے نہیں اتری ہمارا ایمان ہے پیغمبروں کو ہم نے نہیں دیکھا ہمارا ایمان ہے اللہ پاک کو نہیں دیکھا ہمارا ایمان ہے یہ ساری چیزیں جو ہے یہ ایمانیات سے تعلق رکھتی ہے تو اس وجہ سے یؤمنون کا لفظ جو آتا ہے یؤمنون بالغیب یعنی یہ غیب پر ایمان رکھتے ہیں کافر اور مسلمان میں بنیادی فرق یہی ہوتا ہے کہ وہ دیکھنا چاہتے ہیں اور پھر اس کے بعد وہ کہتے ہیں کہ ہم مانیں گے مومن پہلے سے مانتا ہے پھر اس کو دکھا دیا جاتا ہے ہاں جی جتنے بھی اللہ پاک نے دکھانا ہوتا ہے وہ دکھا دیا جاتا ہے لیکن یہ کہ پہلے ماننا پڑتا ہے اصل میں اس میں بنیادی جو بات ہے وہ ہے پیغمبر پر ایمان کیونکہ پیغمبر یہ ان کا جو اخلاق ہے کردار ہے وہ سارا سامنے ہوتا ہے اور جب اس کے بارے میں معلوم ہوتا ہے کہ بالکل سچا ہے اور کبھی اس نے جھوٹ نہیں بولا تو پھر ظاہر ہے وہ ایسی بات کیوں کرے گا جو اللہ پر جھوٹ بولنے والی ہو تو ظاہر ہے اس پر ایمان یہ پھر تمام چیزوں پر ایمان ہو جاتا ہے کیونکہ اللہ کے صفات کے بارے میں بھی وہی بتانے والے قرآن وہی فرماتا ہے کہ میں قرآن مجھ پہ اترا ہے آیتیں وہی بتاتے ہیں کہ یہ آیتیں اتری ہیں فرشتوں کے بارے میں بھی وہی بتاتے ہیں اور جنت دوزخ آخرت تقدیر یہ سب مطلب جو ہے نا پیغمبر اطلاع کرتے ہیں تو چونکہ ان پر ایمان ہوتا ہے لہذا وہ ساری چیزیں وہ مانتے ہیں پشاور میں جب شراب پہ پابندی نہیں تھی تو پروفیسر حضرات میں سے بعض لوگ شراب پیتے تھے اور مولانا اشرف صاحب رحمۃ اللہ علیہ کی مجلس ہوا کرتی تھی تو اس میں بعض دفعہ ان میں سے کوئی کسی بھی نیت سے وہ آ جاتے تو ایک دفعہ ایک اس طرح ڈرنک پروفیسر وہ آئے تھے بیٹھے ہوئے تھے مولانا صاحب کی مجلس میں تو مولانا صاحب سے پوچھا کہ کیا آپ اللہ کو مانتے نے کہا میں مسلمان ہوں میں تو مانتا ہوں تو نے کہا آپ کے پاس اس کا کیا دلیل ہے تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ حضرت نے فرمایا کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا اس پر وہ شخص چونکہ ڈرنگ تھا وہ تو اور وہ تھا بھی کچھ ایسے ہی ویسا تو اس نے کہا کہ صرف ایک گواہی پر آپ اتنی بڑی حقیقت کو ماننے کے لیے تیار ہو جاتے تو باقی ظاہر پٹھانوں کے علاقات ارد گرد جو بیٹھے ہوئے لوگ تو غصہ ہو گئے کہ مطلب ظاہر ان کو مارے لیکن مولانا صاحب نے اشاروں اشاروں میں ان کو سمجھایا کہ میں جواب دینا چاہتا ہوں مولانا صاحب نے بات آگے پیچھے کر دی یعنی یوں کہہ سکتے ہیں کہ ایسے طریقے سے ادھر ادھر کی باتیں پوچھنے لگے کہ جی وہ چیز بھول جائے کہ میں نے کیا کہا आपके वालिद साहब कैसे हैं? जी मेरे वालिद साहब तो फौत हो गए। अच्छा, वालदा? कहते हाँ वो जिंदा हैं। वो तो माशाल्लाह बड़ी उम्र की औरत है और अच्छे वक्तों की है, वो तो सच्ची बोलती होगी। तो उसने कहा ये लोग बड़े ब्रॉड माइंडेड भी बनते हैं ना, कहते नहीं कभी कभी अपने मकसद के लिए झूठ भी बोल लेते। इस पर मौलाना साहब ने पूछा कि अच्छा क्या वाकई तो उसका बेटा है जिसका तू नाम ले रहा है? तो गुस्सा हो गया। तो मौलाना गालियां तो ना दो। उन्होंने कहा देखो बात सुनो, आपने इतनी बड़ी बात कह दी लेकिन मैंने कुछ नहीं कहा। अब मैं भी दलील की बात कर रहा हूँ ना, आप भी तो दलील की बात कर रहे थे। तो अब देखो दलील तो आपकी ये सिर्फ एक गवाही है, असल वो तेरी माँ है जो बकौल तेरे कभी कभी झूठ भी बोलती है। तो अगर इस मौके के लिए अपनी इज्जत बचाने के लिए वो झूठ बोल रही हो तो आपको क्या पता? तो आप कैसे क्लेम कर सकते कि मैं उसका बेटा हूं? हमने कहा कि मैंने जिनका जिक्र किया उन पर तो उनके मुखालिफिन भी झूठ का इल्ज़ाम नहीं लगा सके। मैं तो ऐसे हस्ती की बात कर रहा हूँ। तो तुम एक कमज़ोर बकौल आपके झूठ बोलती है उसकी गवाही पर यकीन कर रहे हो, क्या है? फिर उसको बात समझ आ, मतलब मेरा ये कि असल बात तो यही है कि आप सल्लल्लाहु अलैहि वसल्लम, ये मामला बहुत बहुत अजीब है, इसमें अफरात तफरीत भी होता है, उससे बचना चाहिए। मसलन किसी पे तौहीद का गलबा है तो आप सल्लम के मुकाम को ना समझे, और आप सल्लम की मोहब्बत का गलबा है तो अल्लाह ताला तक ना जा सके, मतलब ये होता है। तो हम लोगों को तो ज़ाहिर सब पर ही मान लाना है। अब देखिए यानी आप सल्लल्लाहु अलैहि वसल्लम अपनी उम्मत पर बहुत शफीक है, इसमें कोई शक, बहुत ज़्यादा शफीक है, बहुत ज़्यादा शफीक, बहुत ज़्यादा शफीक, तसव्वुर भी नहीं किया जा सकता। लेकिन शफ़क़त और मोहब्बत उम्मत की अल्लाह ताला के दिल में किसने डाली है? ज़ाहिर अल्लाह पाक ने डाली है। तो असल मोहब्बत तो हमारे साथ अल्लाह पाक की हो गई, शफ़क़त तो हमारे पास साथ अल्लाह पाक की हो गई, फिर अल्लाह पाक ने आप सल्लम की दिल मुबारक में ये बात डाली। तो गए कि आप सल्लम से हमें अल्लाह का पता चलता है और अल्लाह जल शाहरु ने वो सारी चीज़ें आप सल्लम को दी हैं, तो इनमें दरमियान में अफरात तफरीत नहीं होना चाहिए। मतलब यह है कि तौहीद पर भी यकीन पक्का होना चाहिए और आप सल्लम के साथ भी हो जाना। तो जो लोग कुरान पाक की हिदायत से फ़ायदा उठाते हैं या उनकी अहम सिफात बयान फरमाएं, इनमें सबसे पहली सिफत गैब यानदे की चीज़ पर ईमान लाते हैं जिसकी तफसील गुजर गई। इसमें तमाम ईमानियात दाखिल हो, जिसका खुलासा है कि जो कुछ अल्लाह ताला ने कुरान पाक में बयान फरमाया या जो कुछ आप सल्लम ने इरशाद फरमाया, हम सब पर ईमान लाते हैं। हाँ जी, वो दूसरी चीज़ नमाज कायम करना बयान की गई है जो बदनी बातों में सबसे आम है, और तीसरी चीज़ अपने माल में से अल्लाह ताला के रास्ते में खर्च करना है जिसमें ज़कात और सदक़ात आ जाते हैं जो माली इबादत है। अल्लाह जल्ल शानू हम सब को अल्लाह ताला के इस भेजे हुए कलाम पर, आप सल्लम के इरशादात पर, आप सब की सुन्नतों पर अमल की तौफीक अता फरमाए। वाखिरु दावाना।